आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
स्वर्गबाट सेना झरीको उठाला रमाउँदै गए, स्वर्गबाट सेना झरीको उठाला रमाउँदै गए, जाऊ है हामी पानी जन्म भयो ख्रिस्टको आज दाउदको गाई बेतलेहेममा जन्म भयो ख्रिस्टको आज
प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको बाइबल अध्ययनलाई अगाडि बढाउँ।
स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौ सो छौ। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नरकतिर लागिरहेका असह्य पापीहरू थियौं, तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ, तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। प्रभुजी साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रीष्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 131 134 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ तीर्थयात्री मुसाफिरको सादापन र बच्चाको जस्तो विश्वास। यो अर्को तीर्थयात्री छोटो भजन हो तर अति नै मूल्यवान भजन हो। यो भजन दाउदद्वारा लेखिएको हो। 131 एक पदमा भनिएको छ, हे परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरो आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरो निम्ति ज्यादै अचम्मका थोकहरूमा। मित्र, तपाईँले दाउदको पत्नी साउलको छोरी मिकलको बारेमा याद गर्नुभएको छ होला। दोस्रो समूहल 6:12-23 पद अनुसार दाउदले बडो जोश उमंगले स्तुति प्रशंसा गाउँदै नाच्दै पवित्र वासस्थानमा सन्दुकलाई लाने तरिकामा उसलाई उपहास गरे, मजाक गरे, खिसी गरे। दाउदले आफ्नो पत्नीलाई भने कि उनी तिनको आँखामा नजरमा अझ धेरै तिरस्कार योग्य अधम छन्, किनभने दाऊदले आफैलाई परमेश्वरको सामने नेउराएर नम्र बनाए। यो कुराको याद राखौं, ऊ राजा थिए। हामी आज परमेश्वरको सामने झुक्न आवश्यक छ। कुन चाहिँ त्यो आखिरी समय हो तपाईँ उहाँको सामने झुक्नुभयो? हामी अति नै कमले मात्र त्यसको अभ्यास गर्छौ। यो अति नै उत्तम अभ्यास हो। यसले निश्चय नै तपाईँलाई आत्मिक रूपमा सहायता गर्नेछ र यसले तपाईँलाई शारीरिक रूपमा पनि सहायता गर्न सक्छ। पद दुई र तीनमा भनिएको छ, अवश्य मैले आफूलाई शान्त र चुपचाप गराएको छु, आमाको काखमा रहेको दूध चुस्ने बालक झैं मेरो मनको कुरा म भित्रै छ। इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। यो सुन्दर भजनको प्रसंगमा डाक्टर गाबेलियनको टिप्पणीको उद्धृत गर्न चाहन्छु। यहाँ हामी नम्र, टुटेको र चूर्ण हृदय भएको व्यक्तिको वर्णन पाउँदछौ। यो भन्दा उत्तम होला, सम्पूर्ण सद्गुणहरू चाहिँ शरीर हो र जुनको शिर चाहिँ नम्रता हो। कति धेरै शास्त्रहरूले त्यस्तो सत्य नम्रताको महान महत्वको सिकाउँछ। त्यसपछि उनी धेरै शास्त्र पदहरूको उल्लेख गर्छन्। भजन 138 पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। यसैया 57:15 पदमा भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकोसँग पनि बस्दछु। पहिलो पत्रुस 5:5 पदमा भनिएको छ, त्यसै गरी हे जवान हो, बुढाहरूको अधीनमा बस, तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस 3:4 पदमा भनिएको छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। याकुब 4:10 पदमा भनिएको छ, प्रभुको सामने आफूलाई विनम्र तुल्याऊ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। अनि प्रभु येशु स्वयंले भन्नुभयो, मती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। यहाँ भजनकार भन्छन् 3 पदमा, हे इसरायल, आजदेखि उसो र सधैँभरि परमप्रभुमा नै आशा राख। अनि भजनकार हामीलाई पनि यही भन्छन् कि हामी सधैँ उहाँमा आशा राख्नुपर्छ। त्यसपछि हामी 132 लागौं। यो मसीह सम्बन्धको भजन हो जुनले त्यो समयको हेर्नेछ जब ख्रिस्ट यरुसलेममा राजा हुनुहुनेछ। यो अर्को तीर्थयात्री भजन हो जुनले परमेश्वरको प्रतिज्ञाहरूमा आश्रित हुने कुराको बताउँछ र विश्वास सबभन्दा धेरै महत्वपूर्ण भन्दछ। यो भजनको लेखक को थिए भन्ने बारेमा त्यहाँ धेरै प्रश्न उठेको छ। दाऊदको नाउँ 4 उल्लेख भएको छ, तर म विश्वास गर्दिन कि यो भजन उसले नै लेखे। धेरै धर्म विद्वानहरूको पनि विचार यही छ कि यो भजन दाऊदले लेखेका थिएनन्। डेलिट्स भन्छन्, सुलेमान नै यो भजनको लेखक सुहाउँछ। पेरेवेनले भन्छन्, यो पूर्ण रूपमा स्वाभाविक कुरा छ कि सुलेमानले आफ्नो पिता दाऊदद्वारा अघि यहोवाको लागि वासस्थान तयार गर्न प्रयत्न गरेको कुराको बताउन यो गीत यो भजन लेखे। यो उसको विश्वास हो कि यो भजन राजा सुलेमानद्वारा त्यस बेला रचना गरिएको थियो जब करारको सन्दुक यरूसलेममा यसको लागि दाऊदले बनाएको तम्बुको वासस्थानबाट हटाइयो र अहिले यसको सुलेमानले बनाएको नयाँ मन्दिरमा सारियो। अनि यो विचार चाहिँ यो भजनको प्रसंगमा मेल खाएको देखिन्छ। अनि भजनमा सन्दुकको उल्लेख नै खालि यो भजनमा मात्र छ, तर हामीले यो कुराको नोट गर्न आवश्यक छ कि यो भजनमा उल्लेख भएको पुत्र छोरा सुलेमान होइन, तर दाऊदको महान पुत्र प्रभु येशु ख्रिष्ट हो जो पछिबाट आउने थिए। यस पृष्ठभूमिसँग हामी यस भजनलाई हेर्नेछौ। अहिले तीर्थयात्रीहरू यरूसलेममा छन्। तिनीहरू यरूसलेममा आएका छन् जहाँ कृपा आसन सन्दुकको माथि छ, त्यो स्थान जहाँ तिनीहरू परमेश्वर कहाँ नजिक पुग्न जान सक्छन्। भजन संग्रह 132 पद 1 5 भनिएको छ, हे परमप्रभु दाऊदलाई तिनको सबै दुःखमा सम्झनुहोस्, तिनले परमप्रभुको नाउँमा कसरी शपथ हालेका छन्, याकुबका शक्तिशालीको नाउँमा भाका गरेका छन्। अवश्य म तबसम्म आफ्नो घरको वासस्थानमा पस्ने छैन, औ मेरो ओछ्यानमा चढ्ने छैन, मेरा आँखामा निन्द्रा आउन दिने छैन अथवा आफ्नो पटललाई झिम्काउने छैन जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ याकुबका शक्तिशालीको निम्ति एउटा वासस्थान म पाउन। तपाईँलाई यादै होला दोस्रो समुएल 7 परमेश्वरको भवन बनाउने दाऊदको अति नै उत्कट हार्दिक इच्छा थियो। तपाईँ यस अनुच्छेदबाट देख्न सक्नुहुन्छ कि यो उसको जीवनको अत्यधिक अधिक बढ़ी महत्वाकांक्षा थियो। उसको एउटै महान हृदयको विचार थियो, उसले परमेश्वरको सन्दुकको लागि मन्दिर बनाउन सकुन्। 8 पदमा भनिएको छ, हे परमप्रभु तपाईँ आफ्नो शक्तिको सन्दुक समेत आफ्नो विश्रामको ठाउँमा उठेर जानुहोस्। यो गीत निश्चय नै सुलेमानले बनाएको मन्दिरमा सन्दुकलाई लगेको सारेको बेला गाइएको थियो। अनि परमेश्वरको महिमाले भेट हुने पाल यानी पवित्र वासस्थानमा जस्तै मन्दिरलाई भरिदियो। 11 पदमा भनिएको छ, परमप्रभुले दाऊदसँग सत्यको शपथ हाल्नुभएको छ, उहाँले त्यो टार्नुहुन्न, म तेरो सिंहासनमा तेरै शरीरको फललाई बसाल्नेछु। मित्र, यहाँ उल्लेखित फल चाहिँ प्रभु येशु ख्रिष्टको संकेत हो। के हामी यस कुरामा पक्का निश्चय हुन सक्छौ? हाँ, निश्चय नै, किनभने दाऊदको सन्तानहरू त्यस जनको वर्णन सम्मको नापमा आएनन् जो एक दिन दाऊदको सिंहासनमा बस्नुहुने थियो। राजाहरूको र इतिहासको पुस्तकमा तपाईँ दाऊदको लाइन वंशलाई ध्यानसित पछ्याउनु भए तपाईँले देख्नुहुनेछ एकपछि अर्को पापीहरू सिंहासनहरूमा बसेका छन्। अति नै कम असल राजाहरू थिए, अनि तिनीहरूमध्ये खालि 5 राजाहरूले मात्र राष्ट्रमा आत्मिक जागृति आत्मिक बेदारी आएको देखे। 12 पदमा भनिएको छ, यदि तेरो सन्तानले मेरो करार र मैले तिनीहरूलाई सिकाएको मेरो साक्षी वचन पालन गर्छन् भने तिनीहरूका सन्तान पनि सदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्। तर तपाईँलाई थाहा छ दाऊदका सन्तानहरूले परमेश्वरको करारको र साक्षी वचनको पालन गरेनन्, त्यही नै कारण तिनीहरूलाई आफ्ना मुलुकबाट बाहिर फालिए निकालिए र बाबेलमा कैद वा बन्धुवामा पठाउनु भयो। यद्यपि दाऊदको लाइन वंशहरूले पाप गरे तापनि परमेश्वरको करार नष्ट भएन, परमेश्वरको प्रतिज्ञा नष्ट भएन, र त्यो समय आउनेछ मित्र जब उसको शरीरको फल उसको सिंहासनमा बस्नेछ जो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ, जो हाम्रो महान उद्धारकर्ता प्रभु येशु ख्रिष्ट। त्यही नै बारेमा नयाँ नियमले बताउँछ जब यो कथनसँग आरम्भ हुन्छ। मत्ती 1:1 भनिएको छ, अब्राहमको पुत्र दाऊदको पुत्र, दाऊदको पुत्र येशु ख्रिष्टको वंशावली। प्रभु येशु ख्रिष्ट दाऊदको पुत्र हुनुहुन्छ र उहाँकै बारेमा भजनकार यहाँ लेखिरहेका छन्। आगे पद 13-15 पन्ध्रमा भनिएको छ, किनभने परमप्रभुले सियोनलाई छान्नु भएको छ, उहाँले त्यसलाई आफ्नो बसोबासोको निम्ति चाहनु भएको छ, यो सधैँको निम्ति मेरो विश्रामको ठाउँ हो, म यही रहनेछु किनकि मैले यस्तै इच्छा गरेको छु, त्यसको खानेकुरामा म प्रशस्त आशीर्वाद दिनेछु, त्यहाँ दरिद्रहरूलाई म रोटीले तृप्त गराउनेछु। मित्र, हाम्रा दिनमा यो अगमबाड़ी यरुसलेममा पूरा भएको छैन, तर यो भविष्यमा पूरा हुन गइरहेको छ। यो निश्चय नै स्पष्ट छ कि यो भजन तीर्थयात्रीहरूले यरुसलेममा मन्दिरमा आउँदा गाउँथे, जहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले आफ्ना मानिसहरूलाई भेट्नुहुनेछ। त्यसपछि भजन 133 अध्यायतिर पनि लगाऊ, यहाँ हामी देख्छौ विश्वासीहरूको संगतिमा आनन्द हर्ष। यो भजनलाई भाइचाराको भजन भनिन्दछ अनि निश्चय नै यो संगतिको भजन हो। मित्र, तीर्थयात्री यरुसलेममा आफ्ना पत्नी बालबच्चाहरूसँग मात्र आएन, तर ऊ आफ्ना साथीहरूसँग छन्। तिनीहरू आपसमा एकसाथ सुन्दर संगतिको समयको आनन्द उठाइरहेका छन्। यो कुराको याद राखौं कि यी तीर्थयात्रीहरू विभिन्न अन्य जाति राज्यहरूबाट राष्ट्रहरूबाट आएका थिए र तिनीहरू अविश्वासीहरूको अन्य जातिहरूको बीचमा दुःख कष्ट खेदो सतावट झेलिरहेका थिए। ओ, यो तिनीहरूको निम्ति आफ्नै मानिसहरूसँग हुने कुरा कति आनन्दित हर्षित अनुभव हो, जो तिनीहरूसँग परमेश्वरको आराधनामा यस बेला पूजा गरिरहेका छन्। भजन 133 पद 1 भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। मित्र, विश्वासीको नाताले हामीलाई एफिसी 4:3 पदमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम गर्न भनिएको छ। विश्वासीहरू ख्रिष्टमा एउटै हुन्, एक हुन्, चाहे हामी जुनै सम्प्रदायबाट किन नहौं। त्यसकारण हामी विश्वासीहरू आपसमा आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा हुनुपर्छ, एकजुट हुन आवश्यक छ। भनिएको छ, समाजका दाजुभाइहरू आपसमा एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हुन्छ। 2 पदमा भनिएको छ, यो त शिरको त्यो उत्तम तेल जस्तो हो जो दारीमा बगेथ्यो, हारूनकै दारीमा, जो तिनको वस्त्रको किनार समय झरेको थियो। यो पदले त्यो समयतिर संकेत गर्दछ जब हारूनलाई प्रधान पुजारीको रूपमा अभिषेक गरिएको थियो। यसले प्रभु येशु ख्रिष्टको पुजारीत्वको पनि बताउँछ। कसैले भनेका छन् कि यो पदमा तपाईँले प्यारो सुन्दर गुलाबको सुगन्ध पाउनुहुन्छ। यो बहुमूल्य तेल पुजारीहरूमाथि लगाइन्थ्यो यो कुराको संकेत गर्न कि उनी परमेश्वरको पुजारी थिए। हामी देख्छौ कि यो प्रभु येशु ख्रिष्टको तस्विर हो। उहाँ केवल राजा मात्र हुनुहुन्न, उहाँ हाम्रो प्रधान पुजारी पनि हुनुहुन्छ। उहाँको बारेमा भजन 45 अध्याय 7 पदमा भनिएको छ कि तिम्रा परमेश्वरले तिम्रा साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ। इजिकेल 39 अध्याय 29 पदमा हामी पढ्छौं, यहाँ भनिएको छ, तिनीहरूदेखि म मेरो मुख अब उपरान्त लुकाउने छैन, किनभने मैले आफ्नो आत्मा इसरायलमाथि खन्याएको छु। परमप्रभु परमेश्वर यही भन्नुहुन्छ। इजिकेल भविष्यको दिनको बारेमा बोल्छन्। जसरी त्यो तेल हारूनको दारीमा भएर भएथ्यो, त्यसरी नै परमेश्वरको आत्मा खन्याउनुहुनेछ अनि पछि आइरहेको दिनमा इसरायलमाथि पवित्र आत्माको वर्षाको युवल अगमवक्ताको अगमबाड़ीको पनि यही अर्थ हो, जुन पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा पूरा भएन। तर हाम्रा दिनहरूमा हामी पवित्र आत्माले बप्तिस्मा हुन्छौं, जुनले हामीलाई विश्वासीहरूको शरीरमा एकट्ठामा राख्छ र ख्रिष्ट हाम्रो प्रधान पुजारी हुनुहुन्छ। जबकि यो सत्य भएकोले गर्दा हामीले पवित्र आत्माले बनाउनु भएको आत्माको एकता राख्न प्रयत्न गर्नुपर्छ। त्यसपछि भजन 134 अध्याय तीर पनि लागौं। यो चाहिँ तीर्थयात्रीको अन्तिम स्तुतिको प्रशंसाको गीत हो। हा मित्र, यो तीर्थयात्रीको अन्तिम भजन हो। हामी आइपुगिसकेका छौं अनि यो भजनमा तीर्थयात्री मन्दिरमा उभिन्छ र भीड़हरूसँग आफ्नो आवाज स्तुतिमा प्रशंसामा उठाउँछ। भजन संग्रह 134 एक र दुई पदमा भनिएको छ, हे परम प्रभुका सबै सेवक हो जो परम प्रभुको घरमा राति बस्दछन्, हेर परम प्रभुलाई धन्यको भन, तिमीहरूका हात पवित्र स्थानतिर उचाल र परम प्रभुलाई धन्यको भन। मित्र, फेरि म यो कुरा तपाईंलाई याद दिलाउन चाहन्छु कि यो तीर्थयात्री त्यस्ता स्थानबाट आएका थिए जहाँ उनी सन्देह मुनि थिए। मानिसहरूले उसलाई आलोचना गरे, उसलाई निन्दा गरे, तिरस्कार गरे, हेला गरे र उसलाई झूठ बोलिए, विश्वासघात गरे। उसका छिमेकीहरू असल छिमेकीहरू थिएनन्। तर अहिले उनी यरूशलेममा आइपुगेका छन्। उनी पवित्र स्थानमा आफ्नो हातलाई माथि उठाएर परमेश्वरको स्तुति प्रशंसा गर्दै उभिरहेका छन्। तीन पदमा भनिएको छ, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुले तँलाई सियोनबाट आशीर्वाद दिउन्। तीर्थयात्रीले परमेश्वरलाई आशिष दिए र त्यसको सट्टामा उसले आफ्नो जीवनमा परमेश्वरको आशिषको लागि हेरिरहेका छन्, आशा गरिरहेका छन्। यो महान आराधनाको भजन हो मित्र। ओ, आज हाम्रा धेरै मण्डलीहरू यस प्रकारको आराधना स्तुति प्रशंसा भए कति उत्तम हुने थियो। आज हाम्रा धेरै आराधना सेवाहरू खालि विधिवादी मात्र छ, औपचारिक मात्र छ, त्यसमा जीवन छैन। हामीले आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ अनि त्यस्तै आराधना परमेश्वर चाहनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।